तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/नेपाली जानुहोस्।
अहिलेको लागि भने श्रोता पनि नेपालतर्फ लागु, जहाँ बाल यौन दुराचारको आरोपमा एक अस्ट्रेलियाली नागरिकलाई पक्राउ गरिएको र अर्थमन्त्री पदबाट राजीनामा दिएको केही बेरमै पुनः उक्त पदमा फर्किएका लगायतका गए सात दिनका नेपालका प्रमुख समाचार सुनौ संवाददाता सेवा भट्टराईबाट।
प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपण शल्यक्रिया सफल भएको छ। प्रधानमन्त्री ओली लामो समयदेखि मृगौलाको समस्याले ग्रस्त थिए र 12 वर्ष पहिले नै एउटा मृगौला प्रत्यारोपण गरिसकेका छन्। यसपटक काठमाडौँको शिक्षण अस्पतालमा उनको उपचार गरिएको हो। यसै हप्ता बुधबार उनको बायाँ मृगौला झिकेर त्यसको ठाउँमा उनकी भान्जी पर्ने 32 वर्षीय समीक्षा सङ्ग्रौलाको मृगौला राखिएको छ। शल्यक्रिया गर्न 4 घण्टा लागेको थियो र त्यसपछि प्रधानमन्त्रीलाई आइसियूमा राखिएको छ। शल्यक्रियापछि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेम कृष्ण खड्काले भने,
हाल उहाँको स्वास्थ्य स्थिति अवस्थामा रहेको छ, उहाँको सबै मुख्यहरू राम्रो अवस्थामा रहेका छन्। प्रत्यारोपित मृगौलाले पनि काम गर्न सुरु गरिसकेको छ।
प्रधानमन्त्रीलाई 7 दिनसम्म निगरानीमा राखिनेछ। नेपालमा कोरोना भाइरस नदेखिए पनि यसको प्रभाव भने बढिरहेको छ। कोरोना भाइरसको केन्द्र चीनको हुबेई प्रान्तबाट उद्धार गरिएका क्वारेन्टाइनमा राखिएका विद्यार्थी घर फर्किएका छन्। वुहान विमानस्थलबाट 175 जना विद्यार्थी नेपाल फर्काइएका थिए र भक्तपुरमा 2 हप्ता क्वारेन्टाइनमा राखिएका थिए। उनीहरूसँगै क्वारेन्टाइनमै रहेका चिकित्सक पनि घर फर्किएका छन् र यससँगै उनीहरू कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको पुष्टि भएको छ। कतिपय सिनेमा, ब्याङ्क जस्ता सार्वजनिक स्थलहरूले भित्र बाहिर आउने जाने ग्राहकहरूलाई ह्यान्ड सेनिटाइजर लगाइदिने अभ्यास सुरु गरेका छन् भने कतिपय विद्यालयहरूले पनि विद्यार्थीहरूलाई अनिवार्य ह्यान्ड सेनिटाइजर लिएर आउने नियम लगाएपछि ह्यान्ड सेनिटाइजर जस्ता सामग्रीको अभाव चुलिएको छ। भारतले औषधि निर्यातमा रोक लगाएपछि त्यसको असर नेपालमा पर्न सक्ने डर फैलिएको छ र नेपाल सरकारले भारतलाई औषधिको निर्यात नरोक्न अनुरोध गरेको छ। जवाफमा भारतले आवश्यक औषधिहरूको सूची माग गरेको छ। सरकारले विद्यालयहरूको यो सत्र एसईई परीक्षाभन्दा अगाडि नै, अर्थात् चैत 6 गतेभन्दा अगाडि नै बन्द गर्ने निर्देशन दिइसकेको छ र केही समयसम्म भिडभाड र ठूला समारोह आयोजना नगर्ने अनुरोध गरिसकेको छ। कोरोना नियन्त्रणका लागि सरकारको तयारीका बारेमा जानकारी दिँदै सञ्चार मन्त्री युवराज खतिवडाले भने,
हामीले करिब करिब 6 वटा स्थल मार्ग जुन मुख्यतः विदेशीहरू नेपालभित्र प्रवेश गर्छन् ती मार्गहरूमा पनि हामीले सम्पूर्ण सुरक्षाका प्रबन्धहरू, क्वारेन्टाइनका व्यवस्थाहरू गरिसकेका छौँ र नेपाल भारतको बिचमा चाहिँ मानिसहरूको बढी ओभरदोहोर हुने 37 वटा नाकामा चाहिँ टोलीहरू खटाएर, स्वास्थ्यकर्मीहरू खटाएर चाहिँ त्यस्तो चाहिँ जोखिम हुने स्थितिमा निगरानी राख्ने व्यवस्था गरिएको छ।
त्यस्तै यो हप्ता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा 4 जना बिरामी कोरोना संक्रमणको आशंकामा भर्ना गरिएका थिए। तीमध्ये 1 जना खुसुक्क अस्पतालबाट निस्किएपछि अन्यल सृजना भएको थियो, तर पछि ती बिरामी पनि अस्पतालको सम्पर्कमा आए र कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको अस्पतालले बताएको छ। तर त्यसपछि आइतबारदेखि अस्पतालले आइसोलेसन वार्डको सुरक्षामा प्रहरी र मनोसामाजिक परामर्शदाता राखेको छ। कोरोना भाइरसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको छ। पर्यटकहरू र विशेष गरी चिनिया पर्यटकको संख्या निकै कम भएपछि पर्यटकीय क्षेत्रहरू सुनसान भएका छन्। त्यसै गरी नेपालका निर्माणाधीन साना ठूला र सरकारी गैर सरकारी थुप्रै किसिमका योजनाहरू स्थगित गरिएका छन्। कतिपय उपकरण चीनबाट आउनुपर्ने हुनाले थुप्रै निर्माण प्रक्रिया रोकिएका हुन् भने चिनिया लगानीकर्ता र कामदार भएका आयोजना अझ बढी प्रभावित छन्। सरकारले श्रमका लागि विदेश जाने नेपालीहरूमाथि पनि रोक लगाउने तयारी गरिरहेको छ। यस हप्ता अर्थमन्त्री युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएर फेरि अर्थमन्त्री नियुक्त भएका छन्। नेपालको संविधान अनुसार सांसद नभएका व्यक्ति मन्त्री हुन पाउँदैनन् र खतिवडा राष्ट्रपतिबाट मनोनित राज्यसभाका सांसद थिए। मंगलबार राज्यसभाको 2 वर्षे कार्यकाल सकिएपछि उनले टिचिङ अस्पताल पुगेर उपचाररत प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए, तर अस्पतालबाटै प्रधानमन्त्रीले उनलाई फेरि अर्थमन्त्री नियुक्त गरेपछि त्यो निर्णय निकै विवादित बनेको थियो। त्यसका साथै खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पनि शपथ ग्रहण गरेका छन्। भ्रष्टाचारको आरोप लागेका कारण भूतपूर्व सञ्चार मन्त्री गोकुल बाँसकोटाले गत हप्ता राजीनामा दिएपछि खाली भएको पदमा खतिवडा नियुक्त गरिएका थिए। अस्ट्रेलियाका एकजना नागरिक गोन्दुक रिम्पोछेलाई प्रहरीले बिहिबार बेलुकी बाल यौन दुराचारको आरोपमा पक्राउ गरेको छ। मेलबर्न घर हुने 58 वर्षीय रिम्पोछेले 15 वर्षीय बालकमाथि यौन दुर्व्यवहार गरेको उजुरी परेको थियो। रिम्पोछे आरुबारीमा रहेको कदम्ब बौद्ध प्रतिष्ठानका प्रमुखको रूपमा कार्यरत थिए भने ती 15 वर्षीय किशोर उनकै अनुयायी थिए। घटनाको बारेमा विस्तृत अनुसन्धान थालिने प्रहरीले बताएको छ। नेपालमा धर्मगुरु भनेर चिनिएका मानिसले गर्ने गरेको दुर्व्यवहारको श्रृङ्खलामा यो पछिल्लो घटना हो। नेपाल राष्ट्र ब्याङ्कले आगामी वर्षदेखि ब्याङ्कमा पैसा जस्तै सुन डिपोजिट गर्न पाइने बताएको छ। राष्ट्र ब्याङ्कले त्यो प्रक्रियाको कार्यविधि तयारी गरिरहेको छ। हालको प्रचलन अनुसार ब्याङ्कमा सुन राख्नका लागि ग्राहकले लकर लिएर उल्टै भाडा तिर्नुपर्छ। नेपालसहित दक्षिण एसियाली मुलुकमा सुनको खपत धेरै हुनाले यो योजना सफल हुने ब्याङ्कको भनाइ छ भने सुनलाई गहनाको रूपमा नभई पगालेर राख्नुपर्ने हुनाले ग्राहकमाझ लोकप्रिय नहोला भन्ने कतिपयको आशंका छ। मिस वर्ल्ड 2019 टोनी एन सिंह यस हप्ता नेपाल आएकी छिन् र मिस वर्ल्डका आयोजकसँग नेपालमै मिस वर्ल्ड प्रतियोगिताको आयोजना गर्ने बारेमा प्रारम्भिक छलफल गरिएको छ। मिस वर्ल्ड सिंह र मिस वर्ल्ड प्रतियोगिताकी एकजना आयोजक जुलिया मोर्लेलाई पर्यटन मन्त्री योगेश भट्टराई र मिस नेपाल अनुष्का श्रेष्ठले स्वागत गरेका थिए। सिंह त्यसपछि अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाको प्रोजेक्टहरू हेर्न हेलम्बु र मकवानपुर जाने योजना रहेको छ। नेपालले भ्रमण वर्ष 2020 प्रवर्धन गर्ने उद्देश्यले मिस वर्ल्ड प्रतियोगिता नेपालमै गर्न खोजेको हो। महिला सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड वर्षेनी फरक फरक देशमा आयोजना हुन्छ र पछिल्लो पटक यसको 69 संस्करण लन्डनमा आयोजना गरिएको थियो। सेवा भट्टराई, काठमाडौँ।
एसपीएस नेपाली मोबाइल अनलाइन र रेडियोमा यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।